नमस्कार, रेडियो कार्यक्रम समृद्धिका पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएमबाट सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक, सामाजिक विकास, संहिता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहने गर्दछन्। आज यस कार्यक्रमको 13 श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईँसँग रेडियो मार्फत सहकार्य गर्ने गर्दछौ। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेश सरकारले आफ्नो निधित्व कार्यक्रम मार्फत समृद्ध लुम्बिनी भन्ने नारा दिएर आफ्ना विकास योजना कार्यान्वयनमा ल्याएको छ। स्वस्थ मानिसले मात्र विकासका सवालमा सार्थक पहल गर्न सक्छन्। स्वास्थ्यका क्षेत्रमा व्यापक पहल पनि आवश्यक नै छ। लुम्बिनी प्रदेशका जनताले के कस्तो स्वास्थ्य सेवा पाउन सकेका छन् लगायत जनशक्ति, भौतिक पूर्वाधार लगायतका अवस्था स्वास्थ्य क्षेत्रमा के कस्ता रहेका छन्, सरकारको विशेष प्राथमिकता के छन्, स्वास्थ्य क्षेत्रका विकासका लागि जनताको अपेक्षा कसरी सम्बोधन भइरहेको छ लगायतका कुरा यस कार्यक्रमका संयोजक विमल गेवालीले आज लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकसँग कुराकानी गर्नुभएको छ। अब लागौ उहाँसँग गरिएको कुराकानीतर्फ।
जनस्वास्थ्य आम नागरिकको सरकारको विषय, नेपालमा स्वास्थ्य सेवाको उपलब्धताको विषयलाई लिएर धेरै टीका टिप्पणीहरू आउने गर्दछन्। लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ त भन्ने सन्दर्भ हाम्रो कार्यक्रमको मुख्य केन्द्रीय विषय रहनेछ। त्यसको लागि आज मसँग लुम्बिनी प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियनको रूपमा कार्यरत एकजना डाक्टर नन्दु पाठक, जो ज्यादै नै लोकप्रिय नाम पनि हो। विशेष गरी बुटवल क्षेत्रमा नन्दु पाठकको नाम धेरै वर्ष यता धेरै लोकप्रिय डाक्टरको रूपमा, सेवा क्षेत्रमा खटिने डाक्टरको रूपमा बिरामीहरूले मन पराउने र धेरै आम नागरिकले रुचाएको एउटा चिकित्सकको नाम पनि हो। उहाँसँग युवा उमेर छ, धेरै बिरामीहरूको सेवा गर्नुभएको छ। त्यसो त उहाँ लुम्बिनी प्रादेशिक अस्पताल सँगसँगै निजी तौरबाट सञ्चालनमा आएको बुटवल अस्पताल प्राइभेट लिमिटेडमा पनि कार्यरत हुनुहुन्छ। बिरामीका लागि सजिलै उपलब्ध हुने एकजना सजिलो चिकित्सकको रूपमा पनि नन्दु पाठकलाई धेरै नागरिकले बुझ्ने गर्छन्। डाक्टर साहब, यहाँलाई यो कार्यक्रममा स्वागत छ।
धन्यवाद हजुर।
यहाँको व्यस्तताको प्रसङ्ग चाहन्छु सुरुमा।
ठिकै छ, अब बिरामीहरू हेरिराखिएको छ। अब हजुर आज आउनुहुन्छ भन्ने कुरा हिजै जानकारी भएर टाइम मिलाएर आज हजुरलाई भेट्छु। केही स्वास्थ्य सम्बन्धी केही जानकारीहरू पनि सेयर गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ आज समय मिलाएको छु।
प्रादेशिक अस्पतालको सन्दर्भलाई लिएर चर्चा गर्दाखेरि लुम्बिनी प्रादेशिक अस्पताल सरकारका सबै प्रदेशका अस्पतालहरू मध्ये अलिकति अब्बल कोटीको अस्पतालको रूपमा पनि पछिल्ला वर्षहरूमा लिइने गरिन्छ। लुम्बिनी प्रादेशिक अस्पतालको अहिले पछिल्लो अवस्था, तपाईँ त्यहाँ सम्बन्ध हुँदै गर्दाखेरि तपाईँहरूले दिनुभएको सुविधाको अवस्था श्रोता दर्शकलाई जानकारी
गराउँछ। लुम्बिनी प्रादेशिक अस्पताल पहिले लुम्बिनी अञ्चल अस्पतालको नामले चिनिने गरिन्थ्यो र पछि चाहिँ यो अस्पताल चाहिँ प्रादेशिक भएर आएपछि चाहिँ प्रदेश स्तरमा एउटा यो गौरवको आयोजनामा पनि यो अस्पताल पर्ने भएकोले गर्दाखेरि प्रदेशमा आइसकेपछि यो अस्पतालले अर्को फड्को मारेको छ। हाम्रो नयाँ सेवा सुविधाहरू, नयाँ भवनदेखि लिएर नयाँ उपकरणहरू र यही क्षेत्रको चाहिँ आशाको एउटा मात्र केन्द्र, एउटा मात्र रिफरल सेन्टर चाहिँ हाम्रो लुम्बिनी प्रादेशिक अस्पताल हो र विगत केही वर्षहरूमा स्थानीय सरकारको सहयोग र प्रदेशको पनि एउटा इम्पोर्टेन्ट एउटा प्रोजेक्ट रूपमा स्थापना भएर विभिन्न क्षेत्रमा चाहिँ अस्पताललाई चाहिँ लिडिङ गर्ने एउटा सफल अध्यक्ष र मेसुको सफल योजनाले गर्दाखेरि विगतका वर्षहरूभन्दा यी वर्षहरूमा र गएका वर्षहरूमा चाहिँ निकै नै सेवामा चाहिँ फरक मारेको छ।
हामीले सरकारी स्वास्थ्य केन्द्रहरू सरकारी अस्पतालहरूको सेवा सुविधाको सन्दर्भलाई लिएर नेपालमा कुरा गर्दाखेरि ज्यादै कमजोर अवस्थामा रहेको स्थिति पाउँछौं। यहाँले भन्नुभयो जस्तो गरी पछिल्ला वर्षहरूमा लुम्बिनी प्रादेशिक अस्पतालमा एउटा गतिलो व्यवस्थापन गतिलो नेतृत्वको कारणले गर्दाखेरि सुधारका धेरै कुराहरू भएका छन्। त्यो आम नागरिकले पनि महसुस गरेको अवस्था छ। साँचो अर्थमा लुम्बिनी प्रादेशिक अस्पतालको अहिलेको अवस्था र अझै पनि सुधारका चाहिँ सम्भावनाहरू सुधारका लागि गर्नुपर्ने उपायहरू के कस्ता देख्नुहुन्छ?
विगत म 15 वर्षदेखि नै यो अस्पतालमा कार्यरत छु र विगतका वर्षहरूमा केन्द्रबाट सञ्चालित अस्पतालको रूपमा थियो। त्यो बेला चाहिँ यो अस्पताल अलिकति पहुँचभन्दा बाहिर भएको थियो, उपकरणदेखि लिएर दक्ष जनशक्तिको अभाव पनि थियो। तर अहिले चाहिँ प्रदेश स्तरमा आइसकेपछि उपकरण भवन र जनशक्ति यो कुरा चाहिँ दिन प्रतिदिन बढ़िरहेको छ। सुधार भन्ने कुरा क्रमिक रूपमा हुन्छ र जे 15 वर्ष पहिला जसरी हामीले उपचार गरिरहेका थियौं कम साधन स्रोत सम्पन्नमा र एक्सपर्ट म्यान पावरहरूको खोजीमा थियौं, त्यस्तो अहिले चाहिँ प्रत्येक विधामा नै एक्सपर्ट म्यान पावरहरू नेपाल सरकारले पठाइदिने र प्लस यो छात्रवृत्ति करार गरेर अहिले यति धेरै विज्ञ डाक्टरहरूको टिम छ यहाँ, त्यसले गर्दाखेरि चाहिँ सेवा चाहिँ सहज र सरल पनि भएको छ। तर विशेष गरी सरकारी अस्पतालको क्षमता चाहिँ केही चाहिँ अब जनशक्तिको जन प्रतिशतको आधारमा चाहिँ अहिले पनि बेड संख्या अपुग हुने र पालोहरू पाउन टाइम लाग्ने त छँदैछ। तर प्रतिदिन आफ्नो क्षमता विस्तार गरिरहेको भएले केही निकट केही भविष्यमा चाहिँ सायद कुराई पर्खाई अपरेशनको लागि सेवाको लागि कुनै प्रोसिडियरको लागि चाहिँ पर्दैन जस्तो लाग्छ। र दिन प्रतिदिन नै क्रमिक रूपमा चाहिँ सुधार भइरहेको छ नेपालमा, ओभरअल नेपालमा नै सुधार भइरहेको छ। तर हामीले सोचे जस्तो विदेशसँग कम्पेयर गर्दा हुँदैन, किनभने हाम्रो आफ्नै क्षमता छ, आफ्नै पूर्वाधारहरू छन्। ती पूर्वाधारहरूमा जति पनि सेवा दिइरहेको यो साउथ इस्ट एसिया भारत बंगलादेश श्रीलंका पाकिस्तानहरू भन्दा पनि हाम्रो चाहिँ अझै बिस्तारै बिस्तारै चाहिँ सेवा राम्रो भइरहेको छ।
पूर्वाधारको सन्दर्भलाई लिएर पछिल्लो समयमा सरकारले यथेष्ट बजेट मार्फत ठूलो भवन निर्माण गर्ने खालको चाहिँ कार्यक्रम पनि राष्ट्रिय गौरवकै प्रदेशको गौरवको योजना अन्तर्गत यहाँले शुरूमा पनि उल्लेख गर्नुभएको थियो। पूर्वाधार बनाउने कुरामा हामी लागिरहेको अवस्था छ। पूर्वाधार मात्रै हो कि जनशक्ति पनि आवश्यक हो, अथवा हामीले पूर्वाधारले युक्त हुँदै गर्दाखेरि समग्रतामा लुम्बिनी प्रदेशकै एउटा गौरवको अस्पतालको रूपमा यसलाई विकास गर्ने सम्भावनाहरू कतिको देख्नुहुन्छ?
भौतिक पूर्वाधार पनि एउटा खम्बा हो भने दोस्रो खम्बा चाहिँ जनशक्ति हो। जनशक्ति पनि अहिले चाहिँ विशेष गरी हामीले मागेको अनुसार हाम्रो अध्यक्षज्यू मेसीज्यूहरूले बीबीचमा मागेको जुन स्पेसियलिटी थियो त्यो पनि सरकारले प्रदान गर्दै आइरहेको छ। र सबैभन्दा सजिलो राम्रो पक्ष चाहिँ जुन 2 वर्ष एमडी एमएस र डीएम एमसीएस गरेर सकिएको 2 वर्ष छात्रवृत्ति करार जुन नेपालभरि सबै मिलाएर पठाउने प्रचलन छ काठमाडौँबाट, त्यसले गर्दा पनि सेवा सुविधा अझै राम्रो भएर गएको छ। त्यसले गर्दा भौतिक पूर्वाधार सँगसँगै जनशक्तिको पनि होला, कुनै विभागमा के अभाव त होला, तर पहिला र अहिलेकोमा चाहिँ धेरै नै फरक छ। र अहिले चाहिँ सबै स्पेसियलिटीहरू चाहिँ लुम्बिनी प्रादेशिक अस्पतालमा उपलब्ध छ, जुन वीर हस्पिटल टिचिङ हस्पिटल लगायतका अस्पतालमा उपलब्ध भएका जनशक्ति र औजारहरू पनि अहिले यहाँ छन्।
जनविश्वासको कुरा, जनताले चाहिँ प्राप्त गर्ने सेवा सुविधाका कुराहरूको प्रसंग जोड्न चाहन्छु डाक्टर साहब। जसरी अब हामी केन्द्रीकृत हिसाबले चाहिँ काठमाडौँ राजधानीमा जानुपर्ने खालको बाध्यता छ, देशैभरिका धेरै जसो निम्न आर्थिक अवस्था हुने बिरामीहरू पनि महँगा प्राइभेट अस्पतालहरूमा गएर उपचार गराउनुपर्ने स्थितिबाट त्यो बाध्यतामा छन्। आज पनि हामीले यो बुटोल आसपासमा पनि कतिपय चाहिँ बिरामीहरूलाई अलि मेजर खालका अपरेसनहरू गर्नु पर्यो अथवा जटिल खालका उपचारका कुराहरू भयो भने काठमाडौँ रिफर गर्नुपर्ने बाध्यता छ तपाईँहरूलाई। बुटोलको चाहिँ यति धेरै प्राइभेट सेक्टरको पनि उपस्थिति भएको अवस्था, सरकारी तवरबाट पनि हामीसँग थुप्रै युक्त प्रदेश अस्पताल भएको अवस्थामा पनि काठमाडौँ जानुपर्ने बाध्यताबाट आम मान्छेहरूलाई रोक्नको लागि के गर्नुपर्छ? यो विषय तपाईँको
यो विषय चाहिँ सबैभन्दा महत्वपूर्ण विषय नै हजुरले उजागर गर्नुभयो। यसमा दुईटा पक्ष छ, एउटा चाहिँ त्यो उपचार यहाँ सम्भव छ कि छैन, अब कतिपय चाहिँ स्पेशलिटी पनि एकैजनाले डिसिजन लिनुभन्दा टिमले डिसिजन लिनुपर्ने हुन्छ र प्रादेशिक लेभलको अस्पतालमा एउटै सब्जेक्टको स्पेसिलिटी एकजना र बडीमा दुईजना हुनुहुन्छ र कहिले काहीँ टिम एप्रोच गर्नुपर्ने हुन्छ त्यस्तो कन्डिसनमा चाहिँ हामी आफैले नै रिफर गर्छौँ विरष्टल अदर टिचिङमा जानु जहाँ टिमले गर्छ भन्ने एउटा दोस्रो पक्ष चाहिँ अब बिरामी र बिरामीको पक्षको पनि एउटा चाहिँ विश्वास छ काठमाडौँ किनभने पहिलेदेखि नै केही गाह्रो साह्रो पर्दा रिफर गरेका ठाउँ हुन् होइन एउटा चाहिँ बिरामी र बिरामीको पक्षको आधारमा पनि कतिपय रिफर गर्नुपर्ने हुन्छ र दोस्रो चाहिँ एउटा टिमवर्क हामीले यो अहिले पनि भर्खरै सुरु भइरहेको सब स्पेसिलिटीमा अब यथेष्ट मेन पावर नभएको कारणले नि कतिपय केसमा रिफर गर्नुपर्छ तर जति पनि सेवा चाहिँ प्रादेशिक अस्पतालमा उपलब्ध छ त्यो चाहिँ प्राइभेट अस्पतालभन्दा चाहिँ धेरै गुणा माथिको सेवा चाहिँ हाम्रो प्रादेशिक अस्पतालमा उपलब्ध छ उपकरणदेखि लिएर भौतिक संरचनादेखि लिएर जनशक्तिको कुरादेखि लिएर सबै कुरा चाहिँ प्रादेशिक अस्पताल अरू प्राइभेट अस्पतालभन्दा चाहिँ अब्बलै छ अहिले पनि यो प्रदेश पाँचको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ
त्यसो हुँदाहुँदै पनि कतिपय आम मान्छेहरूको चाहिँ धारणा बुझाइ यो यो सरकारी अस्पतालहरूमा झन्झटिलो प्रक्रिया चाहे बिमाका कुराहरू हुन् अथवा औषधिको उपलब्धताको विषयलाई लिएर पनि सरकारले निशुल्क उपलब्ध गराउने भनेका 100 माथि धेरै थरीका औषधिहरूको उपलब्धताका कुरा सर त्यहाँ प्रादेशिक अस्पतालको फार्मेसीहरूमा त्यही मेडिकल पसलहरूमा औषधि उपलब्ध नहुने प्रक्रियागत ढंगले बिरामीहरूलाई एकदम झन्झटिलो हुने यो सरकारी अस्पतालहरूको यो झन्झटिलो प्रक्रिया माथिका चाहिँ गुनासाहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ
हजुरले भनेका कुरा पनि सत्य हुन् र बिरामीको नजरबाट हेर्दा चाहिँ साह्रै झन्झटिला पनि छन् यो चाहिँ एउटा चाहिँ कस्तो हो भने अब आस्थाको भरोसा केन्द्र भएपछि रिफरल पेसेन्ट धेरै आउँछन् अब रिफरल पेसेन्ट धेरै आइसकेपछि अवश्य नै भिड हुन्छ अब बिरामीलाई हेर्ने समय छोटो हुन्छ अनि त्यो बीचमा चाहिँ सबै बिरामी भ्याउनुपर्छ फेरि इन्भेस्टिगेसन ल्याबमा जाँदा त्यहाँ पनि ठुलै लाइनै हुन्छ किन ओपिडी सघाउनु पर्यो फेरि ल्याबमा पठाउनु पर्यो त्यस्तै अब बिमामा पनि त्यही भिड त्यहाँ पनि हुन्छ किनभने अब झन्झटिलो के हुन्छ भने कागजी काम पनि सरकारी अस्पतालमा चाहिँ एउटा कागजी काम पनि हुन्छ किनभने आफूभन्दा माथिकोलाई जवाबदेता हुनुपर्छ कसलाई के औषधि दिएको भन्ने कुरा सबै इन्ट्री गर्नै पर्यो बिमाको कम्प्युटरमा इन्ट्री गर्नु पर्यो त्यसपछि कुन औषधि दिएको औषधि डिस्पेन्स गरिसकेपछि फेरि खानु तरिका सबै भन्दाखेरि चाहिँ लामो लाग्छ अब अस्पतालमा चाहिँ अब सरकारी अस्पताल छिटो छोडेर नहुनुको मेन कारण चाहिँ कागजी काम अहिले पनि धेरै छ हाम्रो सबै डकुमेन्टहरू प्रेस गरेपछि दिने चलन छ तर पनि ओभरअल के छ भने अब पेसेन्टको नम्बर चाहिँ प्राइभेटमा भन्दा सरकारीमा धेरै गुणाले बढी छ त्यसले गर्दाखेरि चाहिँ अब त्यो समयमा चाहिँ सेवा दिन चाहिँ सकिएको छैन तर जति पनि सेवा अहिले दिइराखेका छौँ त्यो चाहिँ हाम्रो छिमेकी राष्ट्रहरूसँग कम्पेयर गर्ने भने बिमाले जति पनि नेपालमा सेवा दिन सकेर चाहिँ त्यो चाहिँ अब्बल छ किनभने हजुर 3500 परिवारको 4 मेम्बरको बिमा गरिसकेपछि हुने ल्याब टेस्टदेखि लिएर औषधिमा अहिले पो 10% भयो नभए त यो सेवा यतिको राम्रो सुविधा चाहिँ नेपाल सरकारले गरेको त्यो चाहिँ अनुकरणीय छ अरू देशको लागि पनि किनभने सबै यो हामीले धान्ने नै अहिले त अलिक गाह्रो छ तर इन्डिया बंगलादेश पाकिस्तान श्रीलंका केही राम्रो छ तर यिनीहरूको भन्दा पनि बिमाको चाहिँ नेपालमा अझै राम्रो छ किन प्राइभेट बाहिरतिर विदेशतिर त प्राइभेट कम्पनीले बिमा गर्छन् तर नेपालमा नेपाल सरकारले आफैले बिमा गरेर जुन चलाइरहेको छ यो त म त दिन प्रतिदिन बिरामीसँग यसले कति फ्यामिलीहरूलाई यति फाइदा गरेछ किनभने सुगर प्रेसरको बिरामी मुटुको रोगीले त लाइफ लङ खानुपर्ने औषधि छ नि तिनीहरू त 3500-4000 त केही धेरै 5-6000 चाहिँ उनीहरू वर्षभरिको औषधि पाइरहन्छन् अब योभन्दा राम्रो काम सरकारले गर्ने त अरू साथ कुनै छैन होला
सरकारको पूर्वाधारहरूमध्ये अब प्रायः सबै क्षेत्रमा अत्यन्त दुर्गम बस्तीहरूमा पनि सरकारी संयन्त्रको रूपमा सरकारी अस्पतालहरू स्थापना भएको अवस्था छ धेरै नेटवर्किङको कुरा गर्दाखेरि स्वास्थ्य क्षेत्रको आफैमा फराकिलो सञ्जाल छ प्रदेश तहमा प्रदेश स्तरीय अस्पतालहरू विगत नै हिजो अञ्चल हुँदाखेरि अञ्चल जिल्ला हुँदाखेरि जिल्ला इलाका अस्पतालसम्म धेरै पूर्वाधारमा खर्च भइरहेको अवस्था छ तपाईँसँग लामो अनुभव पनि भइसकेको छ तथापि स्वास्थ्य क्षेत्रमाथिका धेरै चाहिँ टिप्पणीहरू के हुन्छन् भने विशेषज्ञ डाक्टरहरू शहरी क्षेत्रमा बस्न चाहने र दुर्गम क्षेत्रमा चाहिँ चिकित्सकहरूको उपलब्ध जागरूकता नहुने भन्ने खालको कुरा छ। हामीले एकीकृत प्रयास मार्फत सबै बिरामीको सबै क्षेत्रका सबै निम्नवर्गीय नागरिकहरूको पनि स्वास्थ्य अधिकार हो भन्ने गरी न्यायोचित ढंगले चिकित्सकहरू परिचालन गर्ने विषय सरकारको चुनौती रहन्छ। तपाईँ एउटा अनुभवी चिकित्सकको हिसाबले पनि एउटा धेरै लोककल्याणकारी काम पनि गर्नुभएको छ, तपाईँले तपाईँको अनुभव धेरै पनि भइसकेको छ। यो विषय चिकित्सकहरूको उपलब्धता हाम्रा चाहिँ दुर्गम बस्तीहरूमा नहुने विषयलाई सम्बोधन गर्नको लागि राज्यले अप्नाइरहेका योजनाहरू अथवा राज्यको के सुझाव दिनुहुन्छ राज्य समक्ष?
यसमा के छ भन्दा रिफरल सिस्टम जुनै पनि ठाउँमा र जुनै पनि देशमा हुने सिस्टममा रिफरल भन्दा जस्तो अब कुनै बिरामी पहिला एउटा हेल्प पोस्टमा आउने, हेल्प पोस्टले नसके पीएससी, पीएससीबाट डिस्ट्रिक्ट, डिस्ट्रिक्टबाट जोनल अथवा प्रोभिन्सियल जाने एउटा चाहिँ पद्धति हो। त्यसरी अब विशेषज्ञ डाक्टर चाहिँ अब हेल्प पोस्टमा गएर अब बसेर जुन सेवा दिन सक्छ त्यही एकजना मेडिकल अफिसरले त्यही नै सेवा दिने हो। जस्तो मेडिकल अफिसरले जति पीएससीमा कसरी सेवा दिन सक्नुहुन्छ त्यहाँ हामीले सर्जनै पठाए पनि अथवा पोस्ट ग्रेजुएसन गरेको अथवा चाहिँ एमसीएस डीएम गरेको डाक्टर त्यहाँ जानुभए पनि उहाँले दिने सेवा र मेडिकल अफिसर दिने सेवामा त्यो लेभलमा, किनभने सेवा दिनको लागि त केही औजार चाहियो, साधन चाहियो, डायग्नोस्टिक टुल चाहियो, हो त्यो ठाउँमा उपलब्ध हुँदैन नि त। जुनै पनि देशको जस्तो तपाईँ विकसित देशमा पनि पहिला डिस्ट्रिक्ट हस्पिटलमा जाने, त्यहाँबाट रिफरल सिस्टम छ। किन रिफरल सिस्टम भयो भनेको त यही कारणले गर्दा हो। अब हामीले चाहिँ अब डाक्टरले दुर्गम जानै पर्छ, तपाईँ चाहिँ उसमा पीएससीमा अथवा चाहिँ हेपोसमा गएर बस्नुहोस् भने पनि, तर उहाँले दिने सेवा र एमबीबीएस डाक्टरले दिने सेवा खासै अन्तर हुने, किनभने सेवा दिनलाई ल्याबको पनि उत्तिकै चाहियो, इन्भेस्टिगेसनको सबै कुरा टुल्सहरू चाहियो, एउटा टिम हुनु पर्यो, सर्जनलाई अपरेसन मात्र गर्नलाई त एनेस्थेसिया पनि चाहियो, अरू ब्याकअप सपोर्ट पनि चाहियो, हो त्यस्ता कुराले गर्दा हामी चाहिँ त्यो कुरामा भन्दा पनि हाम्रो चाहिँ रिफरल सिस्टम चाहिँ अझ सशक्त बनाउनुपर्छ। कुनै बिरामी हेल्प पोस्टमा आएछ त्यहाँ आएबले गर्ने अथवा एचएलए गर्ने ट्रिटमेन्ट गर्ने बित्तिकै ल यो यहाँ सम्भव छैन भने आफूभन्दामा पीएससीलाई इन्फर्म गर्यो यस्तो केस आउँदैछ यो गरौँ, अब पीएससीले सक्ने अथवा उसले होइन यो त डिस्ट्रिक्ट हस्पिटलमै जानुपर्छ अपरेसन गर्ने केस डिस्ट्रिक्टमा पठाए, हो त्यसरी हामीले चाहिँ विशेषज्ञलाई युज गर्नुपर्छ। तर अहिले अलिकति के मिले छैन, अब पीएससी हेल्पर्स लेभलमा पनि अब पोस्ट ग्रेजुएसन गरेको डाक्टर पठाएर उहाँहरूको स्किल चाहिँ डेभलप हुँदैन, किन स्किल भनेको डेभलप र ट्रान्सफर पनि गर्नुपर्छ। उहाँहरूको स्किल डेभलप र उहाँले कुन लेभलको हस्पिटल पठाउँदा जनताले सेवा पाउँछन् त्यो कुरा निर्णय गरेर रिफरल सिस्टमलाई स्ट्रेन्थन गर्यो भने चाहिँ स्वास्थ्य सेवा चाहिँ बिस्तारै सुधार चाहिँ हुँदैन।
म यहाँनिर अर्को प्रसङ्ग पनि जोड्न चाहन्छु, जसरी डाक्टरको विशेषज्ञ डाक्टरको उपलब्धताको सन्दर्भमाथिका प्रश्नहरू सँगसँगै हामी कहाँ स्वास्थ्य सेवा अलिकति खर्चिलो महँगो, विशेष गरी सरकारी अस्पतालहरू झन्झटिला हुने र प्राइभेट अस्पतालहरूमा जाँदाखेरि अत्यन्त खर्चिलो हुने कारणले गर्दाखेरि निम्न आय हुने गरिब परिवारका मान्छेहरूले उपचार गर्नै एकदमै गाह्रो हुने भन्ने विषय छ। यो विषयलाई हामी कहाँ निजी तवरबाट सञ्चालन भइरहेका अस्पतालहरूले दिने सुविधामाथिका प्रश्नहरू कतिको जायज हुन्?
हजुरले भनेको कुरा ठिकै हो, निजी अस्पताल सरकारी अस्पतालका दाँजोमा महँगै छन्। यो चाहिँ कस्तो छ भने सरकारी अस्पतालमा चाहिँ आउने अब धेरै चाहिँ काठमाडौँ अनुदान सेन्ट्रल लेभलबाट अनुदान आएका हुन्छन् र जनशक्तिको स्यालेरीदेखि लिएर सबै सरकारले व्यवस्था गरेको हुन्छ, त्यसमा चाहिँ अस्पताललाई खासै भार पर्दैन। तर प्राइभेट अस्पतालको अब स्यालेरी, डक्टरको स्यालेरीदेखि लिएर अरू स्टाफ, सपोर्टिङ स्टाफको स्यालेरीमा धेरै नै खर्च हुनेले गर्दाखेरि अब त्यो खर्च सबै त अब हस्पिटलले कमाएरै दिनु पर्यो, त्यसले गर्दा चाहिँ बाहिर प्राइभेट अस्पतालहरू महँगा भएकै हुन्। तर महँगा पनि अब नेपालको आर्थिक स्थिति र नेपालमा चाहिँ अब अहिलेको जुन हिसाबको आर्थिक समस्याहरू झेलिराखेको छ, यही हिसाबले गर्दा प्राइभेट अस्पताल चाहिँ पक्कै पनि महँगा छन्। त्यसैले गर्दा सेवा लिनको लागि फेरि अब प्राइभेट अस्पतालमा हुने सरकारीमा नहुने हुन्नन्। जस्तो कम्पेयर गर्ने भने अहिले पनि आइसीयू अपरेसनहरू जति पनि जटिल खालका छन् ती सरकारी अस्पतालमा हुन्छन्, तर केही समय केही टाइम लाग्ने, केही झन्झटिला हुने पनि छन्। तर इमर्जेन्सी प्रोसिड्युरहरूको लागि म अहिले पनि भन्छु सरकारी अस्पताल चाहिँ भरपर्दा चाहिँ अरू केही छैन, हो तर अब आर्थिक स्थितिले भ्याउँछ छिटो छरित गर्ने, केही सफा खोज्ने मान्छे त प्राइभेट अस्पताल जानु स्वाभाविकै हो। तर सेवाको हिसाबले चाहिँ सरकारी अस्पताल चाहिँ प्राइभेट अस्पतालभन्दा कुनै किसिमले पनि तल छैन।
यहाँसँग कुरा गर्दै गर्दाखेरि जनस्वास्थ्यको, जनसरोकारको केही प्रसङ्ग पनि जोड्न चाहन्छु। यहाँ अत्यन्त व्यस्त एउटा चिकित्सक पनि हुनुहुन्छ, पछिल्लो समयमा हामीका नेपालीहरूको खानपान हाम्रो चाहिँ दैनिकी जस्ता प्रश्नहरूले गर्दाखेरि हामीले पहाड़मा मेहनत गरेर पसिना बगाउने जुन खालको परम्परा एउटा बानी थियो नेपालीहरूको त्यसले गर्दाखेरि अहिले शहरमा बसाई छ खानपानमा अनुशासन छैन जनस्वास्थ्यका थुप्रै नयाँ नयाँ रोगहरूको कारणले गर्दाखेरि धेरै बिरामीहरू अस्पतालमा बढ्न थालेको भन्ने छ अहिले आम नागरिकको जनस्वास्थ्यको पाटोलाई हेर्ने हो भनेदेखिलाई तपाईँको अनुभवले कस्ता खालका रोगहरू कस्ता खालका बिरामीहरू बढ़िरहेका छन् र तिनीहरूलाई चाहिँ एक खालको सन्देश पनि दिनुहोस् भनेर
पहिला चाहिँ सर्ने खालको रोगहरूले गर्दाखेरि चाहिँ नेपालको स्वास्थ्य स्थिति चाहिँ खस्किँदै थियो जस्तो भन्नाले अब सुरु सुरुमा मलेरिया थिए डेङ्गु थिए झाडा पहालाबाट नै कति मृत्युदर बढ़िरहेको थिए ती चाहिँ पहिला थिए भने अहिले चाहिँ अब यो लाइफस्टाइल चेन्ज भयो सेडेन्ट्री लाइफस्टाइल छ कुर्सीमा बस्ने हजुर पनि बस्नुहुन्छ म नि कुर्सीबाट बस्छु उठेर एक्सर्साइज केही पनि गर्दिनँ सेडेन्ट्री लाइफस्टाइलले गर्दाखेरि अहिले चाहिँ नयाँ रोगहरू निम्तिएका छन् जस्तो सबैभन्दा बढी ब्लड प्रेसर अब ब्लड प्रेसर नभएको त घरै हुन छोडिसक्यो दसजना मध्ये छजनालाई चाहिँ डायबिटिज कुनै चाहिँ लक्षण देखिएका डायबिटिज छन् कुनै देखिएका छैन टेस्ट गराउँदै देखिन्छन् नेपालमा भने सबैभन्दा बढी प्रेसरका बिरामी सुगरका बिरामी मुटुका बिरामी पक्षघातका बिरामी र यो सबै कुराले हाम्रो शरीरमा चेन्ज आएकोले गर्दा क्यान्सर अहिले सबैभन्दा बढी होइन अब यो किन भयो भन्दाखेरि अब हाम्रो अब एउटा चाहिँ अब एक्सर्साइज छैन खानपानमा चाहिँ सबै कुरा चाहिँ अब फोर्टिफाइड छन् अब मैदाको बढी प्रयोगहरू भइरहेछ चिनी रिफाइन्ड सुगरहरू बढी प्रयोग भइरहेछ भने दोस्रो चाहिँ स्ट्रेस तनाव किनभने अब वर्कमा पनि तनाव छ सबै कुराले गर्दाखेरि त तनाव बढ्यो तनाव र अनि खानपिन नमिल्ने बित्तिकै प्रेसर बढ्छ सुगर बढ्छ र यो दुईटाले गर्दा मुटुको रोग र अनि स्ट्रोक पक्षघात लिएर आउने गर्दछ र यिनै सन्तुलनहरू बिग्रिँदै बिग्रिँदै गएर कतिपय क्यान्सरहरू देखिने गर्छन् त्यसैले गर्दा पछिल्लो समयमा हामी जति पनि र धेरै जसो चाहिँ टेबल वर्क गर्ने इन्टरनेटमा काम गर्ने एक्सर्साइजहरू पनि छैन त्यसले गर्दा पछिल्लो समयमा यी नसर्ने रोगहरू चाहिँ बढी छन् यसको लागि सबैभन्दा राम्रो हेल्दी लाइफस्टाइल गर्नु पर्यो हेल्दी लाइफस्टाइलमा सकेसम्म अर्ग्यानिक खानेकुराको प्रयोग जुन अहिले आइरहेछ र त्यसपछि एक्सर्साइज र तनावमुक्त हुनु पर्यो सुत्नु पर्यो मिनिमम 6-7 घण्टा चाहिँ सुत्नै पर्छ दिनमा एक्सर्साइज व्यायाम चाहिँ नियमित व्यायाम गर्नु पर्यो मेनली चाहिँ नियमित व्यायाम र निन्द्रा अथवा सुत्नु चाहिँ 6-7 घण्टा सुत्ने र खानपिनमा अर्ग्यानिक बढी प्रयोग गर्ने प्रोसेस फूडहरू जति पनि प्याकेजिङ र प्रोसेस गरेका फूडहरूको सेवन कम गर्ने तनाव कम गर्ने धुम्रपान र मद्यपान कम गर्ने भने यी नयाँ आएका रोगहरूबाट चाहिँ बच्न सकिन्छ
तपाईँका दैनिक ठोकिन आउने तपाईँसँग एउटा उपचारको अपेक्षा सहित आउने कुन खालका बिरामी हुन्छन् अब हामी कहाँ ग्रामीण बस्ती धेरै छ अझै पनि धेरै एउटा अशिक्षित समुदाय अशिक्षित वर्ग पनि छ नेपाली समाजमा तपाईँका आउने बिरामीहरूलाई तपाईँ मार्फत उपचार गराउँदै गर्दाखेरि के खालको सन्देश दिएर पठाउनुहुन्छ कस्तो खालको समस्या बढी लिएर आउँछन् तपाईँसँग आउँदाखेरि
अब अहिले चाहिँ विशेष गरी चाहिँ तराईमा भन्दा पनि तराईमा त केही अब साक्षरताको पर्सेन्टेज पनि बढेर गयो होइन र जनचेतना पनि पहाड़को र हिमालको भन्दा चाहिँ तराईको चाहिँ अलिकति बढी छ त्यसले गर्दा अहिले बढी आउने बिरामी भनेको पहाड़तिरबाट आउने बिरामीहरू जहाँ अहिले पनि जनचेतनाको कमी छ र स्वास्थ्यमूलक कार्यक्रमहरू त्यतिको पहुँच पनि भएको छैन त्यसले गर्दा सबैभन्दा बढी चाहिँ अहिले मैले हेर्ने बिरामीमा सुगर प्रेसर र दमका बिरामी चाहिँ पहाड़बाट आउने गर्नुहुन्छ किनभने अहिले पनि चुरोटहरू पिउने चलन छ र घरभित्र आगोमा पकाउने चलन छ र त्यसपछि गएर अब खानपान चाहिँ झन् तराईमा भन्दा नि पहाड़मा त झन् बढी खानपानमा चाहिँ यो प्रोसेस फूडहरू जस्तो चाउचाउ भयो यो मिठाईहरू भयो मैदाबाट बनेका ब्रेड बिस्किटहरूको प्रयोग चाहिँ पहाड़मा अझ बढी छ र त्यहाँबाट आउने बिरामीमा चाहिँ सुगर प्रेसर र दमका रोगी सबैभन्दा बढी चाहिँ पहाड़तिरबाट आउने बिरामी मका हुनुहुन्छ त्यसले गर्दा त्यहाँ चाहिँ अझै तराईमा मान्छेहरूको कन्सियसनेस त भइसक्यो तर अब हामीले मेन फोकस गर्ने चाहिँ पहाड़मा किन पहिला जस्तो मेहनत पनि हुँदैन पहिला खेतमा काम गर्ने हुन्थ्यो अहिले त सबै बाँझै हुन्छ अब सबै विदेश जाने अनि विदेशबाट पैसा पठाउने त्यो पैसाको प्रयोग चाहिँ
शहरमा बसेर सजिलोसँग चाहिँ खाने
र त्यसले गर्दाखेरि चाहिँ पहाड़ तराई भन्दा नि अहिले पनि चाहिँ यो रोग चाहिँ पहाडतिर सरेको देख्छु म चाहिँ आजकल।
अब हामी लगभग अन्त्यतिर छौँ, निष्कर्षमा जाउँ डाक्टर साहब। एउटा युवा चिकित्सक पनि हुनुहुन्छ, तपाईँको पनि यो समाजप्रति यो राष्ट्रप्रति एक खालको दायित्व छ, त्यसो त सरकारी अस्पताल सँगसँगै निजी तवरबाट सञ्चालित अस्पतालहरूमा पनि तपाईँको भूमिका हुन्छ। समाजप्रतिको उत्तरदायित्वको सन्दर्भलाई लिएर कतिपय सन्दर्भमा तपाईँहरू बेला बेलामा विभिन्न समुदाय स्तरमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै पनि जानुभएको होला। हामीले एकीकृत ढंगबाट एउटा सामाजिक रूपान्तरणका प्रयासमा राज्य सँगसँगै निजी तवरबाट पनि सहकार्य गरेर जानको लागि हाम्रो यो प्रदेशलाई अलिकति स्वास्थ्यको दृष्टिले अलि उन्नत, अलि विकसित, अलि उपलब्ध स्वास्थ्य सेवा दिलाउनको लागि के गर्नुपर्छ त एउटा चिकित्सकको दायित्व कहाँनिर ठोकिन्छ समाजप्रति?
अब क्याम्पहरू गर्ने मेनली चाहिँ ट्रिटमेन्ट भन्दा नि हामीले प्रिभेन्सनमा बढी ध्यान दिनुपर्छ, र त्यही भएर चाहिँ जनस्वास्थ्यमूलक जुन कार्यक्रमहरू हुन्छ त्यो चाहिँ कम्युनिटी लेभलबाट सुरु गर्नुपर्छ पहिला, किनभने हाम्रो सञ्जाल अघि तपाईँले भने जस्तो ठुलो छ कि हाम्रो चाहिँ ग्रामीण स्वास्थ्य कार्यकर्तादेखि लिएर मासिकादेखि लिएर सबैजनाको एउटा त्यो चेन छ, त्यसले गर्दा हामीले जनस्वास्थ्य चेतना जनचेतना चाहिँ स्वास्थ्य सम्बन्धी हामीले एउटा लेभलमा फैलाउन सक्यौँ भने त्यो चाहिँ बिस्तारै बिस्तारै चाहिँ त्यहाँबाट चाहिँ रोगै लाग्न नदिन सक्यौँ भने चाहिँ र त्यसपछि गएर अब रोग लागिसकेपछि उपचार सेवामा त अब यो हाम्रो चेन चाहिँ राम्ररी डेभलप भइसकेको छ। अब सरकारले पनि यसैमा अब जनशक्ति अझै पुर्याउने औषधिहरू अब कतिपय ठाउँमा अहिले नै अपुग भएका छन् ती औषधिहरू समयमा पुर्याउने हो भने र विशेषज्ञ सेवाहरू चाहिँ सबै अस्पतालमा चाहिँ बिस्तारै पुर्याउन सकियो भने चाहिँ अब हामीले उपचारमा गर्ने पाटो चाहिँ अब राम्रोसँग नै गरिरहेको छौँ।
अत्यन्त व्यस्त समयको बावजुद पनि हाम्रो कार्यक्रमको लागि चाहिँ समय निकालेर आफ्नो अमूल्य सुझाव सहितको अनुभव यहाँले सुनाउनु हो, त्यसको लागि कार्यक्रमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
अहिले सुनायौं लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकसँग यस कार्यक्रम समृद्धिका पाइलाका संयोजक विमल गेवालीले गर्नुभएको कुराकानी। तपाईँ अहिले कार्यक्रम समृद्धिका पाइला लुम्बिनी प्रदेशका विभिन्न एफएम रेडियोबाट सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा स्वास्थ्य सम्बन्धी रेडियो रिपोर्ट सुनाउँछौ। लुम्बिनी प्रदेशका विद्यालयमा स्वास्थ्य कर्मी कार्यक्रम लागू भएको छ। पहिलो चरणमा बागे र रोल्पाका 20 विद्यालयमा एक विद्यालय एक स्वास्थ्य कर्मी कार्यक्रम कार्यान्वयनमा आएको छ। स्वास्थ्यका कारण विद्यालय छाड्ने र पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुर्याउने समेत लक्ष्य राखिएको छ। कार्यक्रम समृद्धिका पाइलाका लागि बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट सुनौ।
लुम्बिनी प्रदेश सरकारले विद्यालय स्वास्थ्य कर्मी कार्यक्रम सञ्चालनमा ल्याएको छ। पहिलो चरणमा बाँके र रोल्पा जिल्लाका 20 सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू गरिएको छ। सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक स्वास्थ्य कर्मी नीति अनुसार आफूहरू विद्यालय तर्फ जान उत्साहित देखिएको स्वास्थ्य कर्मी भावना रोका मगर बताउनुहुन्छ।
स्कुलमा पढ्ने विद्यार्थीहरूलाई कसरी मेन्सुरेसन भएपछि त्यसको म्यानेजमेन्ट कसरी गर्ने, त अब सेनिटरी प्याडहरू कसरी प्रयोग गर्ने, त्योहरू चाहिँ हामीले सिकाउन सक्छौँ। हामीले जति सक्दो सिकेछौँ नि त्यो चाहिँ हामीले विद्यार्थीहरूलाई सिकाउने कोसिस गर्नेछौँ।
विद्यालय स्वास्थ्य कर्मी कार्यक्रमले बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवाको पहुँच अभिवृद्धि गर्ने, स्वच्छ सफा र सिकाइमैत्री वातावरण तयार गर्ने, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य लगायतका विषयमा परामर्श सेवा प्रदान गर्ने र प्राथमिक उपचारात्मक सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाले स्वास्थ्य कर्मीहरूलाई विद्यालयको स्वास्थ्य मात्र नभई सम्पूर्ण समुदायको मन जित्ने गरी सेवा पुर्याउन आग्रह गर्नुभएको छ।
समाजका विकृति विसङ्गति र विद्यालयभित्र हुने विकृति विसङ्गति र अन्य गतिविधिलाई पनि हटाउनको लागि यसले मदत गर्न सक्ने भएको कारणले यी सबै समग्र राम्रोको लागि र लुम्बिनी प्रदेशले सुरुवात गरेको छ।
विद्यालय तहबाट स्वास्थ्य सम्बन्धी प्रवर्धनात्मक, प्रतिरोधात्मक, उपचारात्मक र पोषण सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिनेछ। विद्यालय बाहिर रहेका बालबालिका र विद्यालय छाड्ने दर घटाउन पनि यो कार्यक्रमले सघाउ पुर्याउने शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोखरेलले बताउनुभयो।
ड्रप आउट घटाउने र जुन हाम्रो शैक्षिक खस्किँदो शैक्षिक गुणस्तर छ त्यो शैक्षिक गुणस्तरलाई माथि उकास्ने उद्देश्यका साथ यो कार्यक्रम लन्च भएको, प्रदेश सरकारले यो कार्यक्रम लन्च गरेको हो।
हाल लुम्बिनी प्रदेशभर 4531 सामुदायिक विद्यालय रहेका छन्। आगामी दिनमा चरणबद्ध रूपमा सबै विद्यालयमा कार्यक्रम विस्तार गर्ने सरकारको तयारी रहेको छ। यो पहलले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
लुम्बिनी प्रदेशका विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रम लागू भएको सम्बन्धी तयार पारिएको यो रिपोर्टसँगै आजका लागि रेडियो कार्यक्रम समृद्धिका पाइला यति नै। आउँदो साता अर्को कार्यक्रममा यस्तै सामग्री सुनाउन आउने नै छौं। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी गोपाल डिसी र म प्रस्तोता देव यादव पनि बिदा हुन चाहन्छौ। नमस्कार।